या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 497।
चकलों के मजहब की जरूरत है या नहीं, क्या आज के इंसान को मजहब की जरूरत है, मैं इसके ऊपर बहस के तौर पे, हल्की सी बहस मैं बोलना चाहता हूं। मुझे ये ख्याल क्यों आया, नॉर्थ अमेरिका में यानी कि कनाडा, अमेरिका, मैक्सिको, इस वक्त मौला के फजल करम से लगभग 1,00,000 इस्माइली जमात है और मैं अक्सर घूमा करता हूं जमातों के अंदर और उन जगहों के ऊपर भी कि जहां जमातें नहीं हैं। मुझे ये महसूस हुआ कि इंडिया पाकिस्तान से जो लोग इधर आके बसे हैं वो थोड़े हैं इससे कि जो अफ्रीका से इधर आए। अफ्रीका की तरफ से आए हुए लोग ज्यादा हैं, तकरीबन ये जो 1,00,000 की आबादी है इसमें 57,000 तक ईस्ट अफ्रीका के इस्माइली हैं और बाकी के इंडिया पाकिस्तान से आए हैं। यहां जो स्टेट्स के अंदर जो जमातें आई हैं, इन जमातों का रहना इस तरह से फैल गया है जैसे कि टोस्ट के ऊपर हम बटर फैला देते हैं। बहुत थोड़े ऐसे लोग हैं यानी अपनी जमात के कि जो जमात खाने के नजदीक नजदीक हैं और 15 मिनट के अंदर जमात खाने पहुंच सकते हैं, ऐसे लोग थोड़े हैं। और कारो रोजगार के हिसाब से या अपनी नौकरी के हिसाब से कुछ लोग इतनी दूर रहते हैं कि उनको जमात खाने आने के लिए 40-50 बल्कि 60 मिनट लग जाते हैं हर रोज। जिस तरह हम इंडिया पाकिस्तान अफ्रीका में सुबह शाम जमात खाने जाया करते थे और करते हैं भी अभी, इस तरह उनका यहां आना जाना मुश्किल है। इस वजह से जमात के साथ ऐसे लोगों का, ऐसे इस्माइलियों का जो कांटेक्ट है वो आस्ते आस्ते घट रहा है। 10 या 20 बरस के बाद इनकी जो औलाद होगी वो और ज्यादा जमात से दूर हो जाएगी। एक मिशनरी के तौर पे, एक दाई के तौर पे मुझे जमातों के लिए और मजहब के लिए ये सोचने की जरूरत है। मुझे इमाम ने ये काम सौंपा है तो मुझे इस काम को अपने दिलो जान से निभाना चाहिए। बसा औकात हाजर इमाम के हुजूर में बातें भी निकलती हैं, वो बेहतर जानता है। मैं और आगे चलूं इसके दरमियान एक बात करता हूं। 1972 के अंदर कनाडा की ट्रिप लगा के, यूरोप की ट्रिप लगा के मैं मौलाना हजर इमाम के पास गया, इधर की सारी रिपोर्ट भी दी। माँ बाप मुझे पूछते हैं कि तुझे और कुछ कहना है, यानी मुझे कहना तो था लेकिन हिम्मत नहीं होती थी। अब जो मौला ने पूछा तो मैंने कहा खुदावन मुझे कुछ कहना है। क्या कहना है? मैंने कहा खुदावन ہمارے بچے جو ادھر کی اس جماعت کے اندر افریقہ وغیرہ سے آئے ہیں, چھوٹے ہیں, بڑے ہو رہے ہیں, نئے بچے پیدا ہوں گے, مگر وہاں کی سوسائٹی کی حالت دیکھ کے مجھے یہ ڈر ہے کہ ان ینگسٹرز کا ایمان بڑے ہو کے کیسا رہے گا. مولانا حضرت امام ایسا بیٹھے تھے کرسی سے ٹیک لگا کے میرے اس سوال کے اوپر آگے آگے, مجھے کہتے ہیں ابو علی میں امام ہوں. میں نے کہا امین بسر و چشم, آئی ول ٹیک کیئر آف دیئر ایمان, یو ڈونٹ وری. میں خوش ہو گیا. یعنی امام کا یہ وعدہ ہے کہ وہ ہمارے ایمان کا خیال کرے گا. ہم عموماً اپنے ایمان کی سلامتی کی دعا مانگتے رہتے ہیں اور ہمیں مانگنی چاہیے ہر روز, اپنے لیے بھی اپنی اولاد کے لیے بھی. لیکن ہمیں بھی اس کے لیے کچھ کرنا چاہیے. امام تو تیار ہے بخشش دینے کے لیے, لیکن کم از کم ہم جھولی تو پھیلائیں. اور وہ یہ ہے کہ ہمیں اپنے مذہب کی تعلیم لینی چاہیے اور والدین کو اپنے بچوں کو مذہبی تعلیم کا انتظام کرنا چاہیے. آج کا میرا ٹاپک یہ ہے کہ کیا آج کی زندگی کے اندر مذہب کی ضرورت ہے؟ میں کہتا ہوں بہت زیادہ ہے. 100 برس پہلے, 1000 برس پہلے جتنی مذہب کی ضرورت تھی سوسائٹی کے اندر, آج اس سے زیادہ ضرورت ہے کہ مذہب کے اوپر عمل کیا جائے. اس لیے کہ یہ مذہب ہے کہ جس نے دنیا کے اندر ادب, مینرز, اخلاق اور وہ اچھی چیزیں کہ جو کسی کلچر میں یا سویلائزیشن میں ہوتی ہیں, وہ ہم کو مذہب نے سکھائی ہے. کلچر مذہب نے پیدا کیا ہے. خدا تعالی نے ہر زمانے میں ہر ملک کے اندر اپنے نبی بھیج کے انسانوں کو اپنی شناخت اور حق کا رستہ بتایا, تاکہ انسان مادی طور پہ اور روحانی طور پہ دونوں طریقے سے وہ آرام کی, سکھ کی زندگی گزار سکے. یہ لفظ کے آرام کی اور سکھ کی زندگی, یہ دونوں لفظ مذہب کے ساتھ لگے ہوئے ہیں. آپ میں سے بہت سے لوگ ایسے ہیں کہ جو اخبار وغیرہ یا میگزینز پڑھتے رہتے ہیں, اور پڑھنا چاہیے. ٹی وی ہم دیکھتے ہیں تو اس کے اندر صبح اور شام دو دفعہ نیوز واچ کرو, تاکہ پتہ لگے ہمیں کہ آج انسانی سوسائٹی کہاں جا رہی ہے. میں نے رستے کے اندر اس بات کا بھی ذکر کیا کہ آج یہ بات بن گئی ہے کہ 12-13 برس کے لڑکے ریوالور لے کے اسکول میں جاتے ہیں اور 2-5-10 کو مار ڈالتے ہیں, 25-20 زخمی کر دیتے ہیں. یہ سلسلہ بھی بڑھ رہا ہے, اور مجھے خطرہ اس بات کا ہے کہ یہ شاید بند نہ ہوئے. وجہ کیا ہے؟ آج ہی صبح میں ٹی وی دیکھ رہا تھا شکاگو کے اندر, اور یہ ایک پینل تھا 4 آدمیوں کا, وہ لوگ ڈسکس کر رہے تھے کہ ایسا کیوں ہوا کہ 11 برس کا لڑکا کہ 13 برس کا لڑکا دونوں مل کے انہوں نے اسکول کے اندر مار ڈالا. تو پتہ لگا کہ اس لڑکے کو دوسرے لڑکے بولی کرتے تھے, چڑاتے تھے, مارتے تھے. اب اس کے پاس آہستہ آہستہ 5-10-15 دنوں کے اندر یا 1 مہینے کے اندر اس کا غصہ بڑھتا گیا, اور بدلہ لینے کی جو انسان کے اندر ایک خاصیت ہے وہ اس قدر بڑھ گئی کہ اس نے 2-5 کو مار ڈالا, خود بھی مر گئے. ابھی یہ بلی کرنا یعنی کسی کو چھیڑنا, اس کو ستانا, اگر مذہبی فیملی کے اندر یہ ہوتے تو مذہب ہم کو یہ سکھاتا ہے کہ کسی کو ستاؤ مت، کسی سے جھگڑا مت کرو، مذہب ہم کو سلامتی اور صلاح سکھاتا ہے، اور وہ تمام بدیاں جو انسان کی سوسائٹی کے اندر پیدا ہو چکی ہیں اور بڑھتی جاتی ہیں ان سے ہمیں روکتا ہے۔ مذہب ہم کو کہتا ہے اگر تمہیں رستے میں کوئی چیز پڑی ہوئی ملی وہ تمہاری نہیں، یا تو تم چھوڑ دو یا اٹھا کے پولیس کو دے دو۔ مذہب ہم کو یہ کہتا ہے کہ کسی کا حق مت کھاؤ، مذہب یہ کہتا ہے کسی کو گالی مت دو، مذہب یہ کہتا ہے چوری مت کرو، مذہب یہ کہتا ہے کسی نے تمہارا برا کر دیا تو بدلہ مت لو، خدا پہ چھوڑ دو۔ مذہب ہم کو تمام اچھی باتیں سکھاتا ہے کہ جو ایک انسان کی زندگی میں آرام اور سکھ ملے۔ اب وہ چیزیں، مذہب گھٹ گیا، مذہبی تعلیم گھٹ گئی، بچوں کو کوئی کہنے والا نہ رہا، اور نارتھ امریکہ کے اندر ایسا قانون گورنمنٹ نے بنا دیا کہ کوئی کسی بچے کو مارے مت۔ باپ اپنے بچے کو تنبیہ کرے زبان کی، اور وہ بھی اتنے تک کہ بچہ برداشت کر لے وے، باقی بچے کو مارنے کا حکم نہیں، تو بچے بگڑ گئے۔ میں ٹورنٹو گیا، ایک باپ نے مجھے بات سنائی، مشنری باپا آج یہ حال ہو گیا ہے، میرا لڑکا 11-12 سال کا ہے، جماعت خانے نہیں جاتا، گھر سے باہر نکلتا ہے، دوسرے لڑکوں کے ساتھ گھومتا رہتا ہے۔ میں 2-4 دفعہ اس کو بول چکا ہوں، ایک دن ذرا میں نے سختی کی تو ٹیلی فون اٹھا کے 911 کو کہا میرا باپ مجھے ستاتا ہے، ہیز ٹربلنگ می۔ 5 منٹ میں پولیس کی گاڑی آ گئی، اس نے کہا بھائی یہ بات بنی ہے، پھر بھی چلے تو گئے مگر باپ کو دم مار کے گئے کہ یو کانٹ ڈو دیٹ۔ ابھی باپ کو یہ حق نہیں رہا کہ وہ اپنے بچے کو تنبیہ کرے اور نیکی کے رستے پہ لگائے۔ میں نے اپنے باپ کی مار کھائی ہے، لیکن آج ادھر اس ملک کے اندر باپ اپنے بچے کو کچھ نہیں کہہ سکتا، اور بچہ اپنی سوسائٹی میں سے سیکھ کے بگڑ رہا ہے۔ مجھے اندیشہ ہے، مجھے ڈر بھی ہے، اور جو پیروں کے گنان کے اندر جو پیشین گوئیاں ہیں اس سے مجھے یہ ڈر لگتا ہے اور سچا لگتا ہے کہ آنے والے 40-50 برس دنیا کے اوپر بہت برے ہیں۔ اخلاق نہیں رہے گا، اچھا کریکٹر نہیں رہے گا، مینرز نہیں رہیں گے، اچھائیاں گھٹ رہی ہیں، کرائم بڑھتے جائیں گے اور حرام کاری بھی بڑھتی جائے گی۔ استغفر اللہ، میں آپ لوگوں سے معافی چاہتا ہوں، لیکن پبلک میں آئی ہوئی چیزیں تاکہ ہمیں پتہ لگے کہ یہ وہ ملک ہے کہ باپ اپنی لڑکی سے زنا کرتا ہے، یہ وہ ملک ہے۔ ہم اس ملک کے اندر آ کے اگر مذہب کو کمزور کر دیں گے یا مذہب سے ہٹ جائیں گے تو دنیا کے یہ جو شیر اور یہ جو بھیڑیے اور یہ جو کتے ہیں وہ ہمیں کھا جائیں گے، ہماری اولاد کو کھا جائیں گے۔ مذہب کی بہت ضرورت ہے ہمیں، اور مذہب کی ضرورت ایسا نہیں ہے کہ چھوٹی عمر سے ہی ہے۔ میں تو اپنی وازوں کے اندر بہت دفعہ، میری جو بیٹیاں ہیں جماعت کے اندر، جو جوان لڑکیاں ہیں وہ میری بیٹیاں ہیں، میں ان کو کہا کرتا ہوں کہ جب بھی تم حاملہ ہو تو دعا پڑھتے وقت اپنے پیٹ کے اس بچے کی بھی نیت کرو تاکہ اس کو اس عمر میں مذہب کی تنبیہ ملے، مذہب کا فائدہ ملے، روحانیت ملے۔ اور جب بھی بچہ پیدا ہو جائے تو اس کو دودھ پلاتے وقت وہ ماں کا دودھ پی رہا ہے، تم صلوات پڑھو، کوئی مولا کا نام یاد کرو، اور اس بچے کو تمہارے دودھ میں سے یہ توفیق ملتی رہے۔ الحمدللہ کہ بہت سی لڑکیوں نے یہ چیزیں مانی اور مجھے کہا بھی ہے کہ باپا جی ہم نے ایسا کیا۔ تو کہنے کا میرا مقصد یہ ہے کہ ہم لوگ جو ماں یا باپ ہیں اور ہمارے اور خدا نے ہمیں اولاد دی ہے, اس اولاد کے لیے ہمارے لیے خدا نے کچھ ذمہ داریاں رکھی ہیں, کچھ ذمہ داریاں رکھی ہیں. شکاگو کے اندر ایک میرا اسٹوڈنٹ ہے, بہت برس پہلے اس کے گھر بچہ ہوا اور بچہ گونگا رہ گیا. اب تو بچہ لگ بھگ 12 سال کا ہو گیا ہے. میرے پاس لے کے آئے, میں نے اس کو پوچھا یہ بچہ گونگا ہوا ہے, مجھے ایسا لگتا ہے کہ تم میاں بیوی اس کے سامنے لڑتے ہو جس سے اس کو شوق لگا ہے. اور بات سچ نکلی, ماں باپ جھگڑتے رہے, چھوٹا بچہ بولتا نہیں لیکن سب کچھ رجسٹر کرتا ہے اور اس کو ایسا شوق لگا کہ اس کی زبان بند ہو گئی. آج مجھے پتہ لگا, میں شکاگو سے آیا ہوں آج, مجھے یہ نیوز سن کے خوشی ہوئی کہ مجھے کہا گیا کہ وہ لڑکے نے آج پہلی دفعہ مما بولا ہے. اگر ہم لوگ میاں بیوی جو بچوں کے باپ ماں ہیں, مذہبی خیالات کے ہوئے اور ان میں محبت ہوئے, ایک دوسرے کا خیال ہوئے, خود غرضی نہ ہوئے, تو اس گھر کے اندر روحانیاں آتی ہیں, فرشتے اترتے ہیں, ان کی اولاد کے اوپر اس کا اچھا اثر بھی ہوتا ہے. میرا کہنے کا مقصد یہ تھا کہ اس وقت ہماری جماعت کے اندر تقریباً 40% ایسے بچے ہیں کہ جو پیدائش سے لے کے 25 برس کی عمر تک کا جو ہمارا گروپ ہے, یہ جماعت میں 40% ہے. ان لوگوں کا کہ جو 60 برس کے اوپر ہیں, اب کوئی بھی منی کے سوسائٹی یا فیملی کے اندر ایکٹیو رول نہیں رہا. تو ایکٹیو رول کس کا ہے کہ جو ماں باپ ہیں اور 60 ایئرس کے نیچے ہیں. اپنے گھر کے اندر مذہبی ماحول پیدا کرو, اپنے گھر کے اندر مذہبی اسپرٹ پیدا کرو, اپنی زندگی کے اندر مذہب کے اصولوں پہ عمل کرو, اپنے بزنس کے اندر مذہبی باتوں کے اوپر چل کے آنیسٹی سے, ایمانداری اور دیانتداری سے کام کرو. جلدی مالدار بن جانے کی ہمارے ہاں جو اسپرٹ اور نیت آ گئی, اس نے ہمیں بہت سی خرابیاں دی ہیں. میں 5 مہینے 6 مہینے پہلے انڈیا پاکستان ہو کے آیا. مجھے مولا نے ایک ایسی چیز کی بخشش دی ہے کہ مجھے جو کہنا ہوتا ہے میں کہہ دیتا ہوں, واضح میں بھی اور پرسنلی بھی. مجھے اس بات کا کوئی غم نہیں کہ کسی کو برا لگے گا یا کوئی میری بے عزتی کر دے گا, مجھے اس کی کوئی پرواہ نہیں, کیونکہ مجھے مولا نے یہ مشن بنا دیا ہے. تو میں نے وہاں کی جماعتوں کے اندر بھی یہ کہا کہ محض ڈالر کمانے کے لیے ہمارے بچے غلط رستے سے الیگلی امریکہ جاتے ہیں. امام نے بھی اس چیز کو بنا کیا. تو میں نے ایک واقعہ بیان کیا, جو کہ یہ واقعہ بہت پرانا ہے اور میں 2-3 دفعہ کہیں ریپیٹ کر چکا ہوں, اور واپس ریپیٹ کرنے میں مجھے کوئی ایسا خراب خیال نہیں ہے کہ میں کیوں ریپیٹ کروں. پاکستان کا ایک لڑکا امریکہ میں آیا, میں اس شہر کا نام نہیں دیتا, الیگلی بیٹھا. اب اس نے ادھر آ کے سنا کہ اگر میں یہاں کسی سے شادی کر لوں تو میرے کو ادھر رہنے کی پرمٹ مل جائے گی, آفیشلی ہو جاؤں گا. ہو سکتا ہے کسی سے بات بھی کی ہوگی, لیکن ایک بات ضرور ہوئی کہ ایک ریسٹورنٹ میں آیا جایا کرتا تھا, وہاں ایک کالی عورت لڑکی کوئی اس کے ساتھ ذرا کھل گئی اور اس نے اس کو کہا کہ میں تمہیں $5,000 دوں گا, تو میرے سے شادی کر اور پھر طلاق لے لیں کیونکہ مجھے ادھر کا حق مل جائے. बहुत बरसों की बात है, वो लड़की तैयार हो गई, अपना यह इस्माइली लड़का 24-25 बरस का, उसके साथ शादी की। फिर क्या हुआ, आज तक वो लड़का मिला नहीं, 12-13 साल हो गए, उसकी लाश भी नहीं मिली, ये भी मालूम नहीं कि जिंदा है कि मारा गया। उसके कमरे को तोड़ के पुलिस ने पासपोर्ट वगैरह और दूसरी चीजें उठा ली, कुछ पता नहीं लगा कहाँ चला गया। इस किस्म के वाकयात तो ज्यादा नहीं बने, आइसोलेटेड केस है, लेकिन है तो सही, और दोबारा ऐसा बन भी सकता है। लूटे फूटे गए, यह भी बात सच है, लेकिन जल्दी मालदार बनने का ख्याल हमको दोजख में डाल देता है, यानी कि जिंदगी के अंदर हम दुखों में पड़ जाते हैं, ये दोजख से कम नहीं। मजहब की जरूरत इसलिए है कि मजहब हमें यह कहता है कि तुझे किसी ने गाली दी तो तुम उसको पी जाओ, रिटेलिएट न करो। मजहब यह कहता है कि तुम्हारे से किसी ने बुरा किया है तो तुम उसके साथ बुराई मत करो, बल्कि जरूरत या टाइम पर कोई ऐसी बात आ जाए तो उसके साथ भी एहसान करो, तो वो तुम्हारा दोस्त बन जाएगा। मजहब की जो बातें हैं वो बहुत अच्छी बातें हैं, इंसानियत की बातें हैं। मजहब की जो बुनियाद है वो खुदा ताला की जात है। जो मजहबी आदमी है न सिर्फ उसके आमाल और उसके आदतें अच्छी होती हैं, बल्कि वो खुदा ताला के साथ अपनी दोस्ती रखता है, उसको याद करता है, उसके साथ ताल्लुक पैदा करता है। मजहब के ऊपर अमल करने से इंसान का जो दिमाग है वो पुरसुकून रहता है। मेरे पास बहुत से केसेस आते हैं डिप्रेशन के, डिप्रेशन जिसको खुदा के ऊपर भरोसा है उसको कभी डिप्रेशन नहीं होगी। डिप्रेशन किसको होती है कि जिसके दिल में से यकीन, एतकाद, ईमान निकल जाए तो वो ये समझता है मेरा कोई नहीं है। डिप्रेस आदमी की सबसे बड़ी निशानी ये है कि वो खुद को अकेला महसूस करता है, मेरा कोई नहीं है, और फिर वो किसी पे भरोसा नहीं करता क्योंकि उसको अल्लाह पे भरोसा है ही नहीं। अब वो दिमाग कि जिसके अंदर से खुदा का ईमान निकल गया, वो दिमाग कि जो भरोसा करना जानता था लेकिन अब किसी पे भरोसा नहीं करता, वो दिमाग तो कभी भी सुकून हासिल नहीं करेगा और रोज बरोज उसके अंदर खराबी पैदा होती जाएगी, पागल बन जाएगा। डिप्रेशन ये है कि खुदा के ऊपर भरोसा घट गया या ना रहा। खुदा पे भरोसा करना मजहब का पहला उसूल है। आमन तो बिल्लाह, खुदा ताला के ऊपर ईमान लेके आओ, ये सबसे बड़ी चीज है कि खुदा के ऊपर हमारा ईमान होना चाहिए, सबसे बड़ा है, सबसे ताकत वाला है, रहीम है, बख्शने वाला है, मांगे बगैर देने वाला है। मौलाना जाफर सादिक ने फरमाया, तू सोच तो सही कि तू मां के पेट से बाहर निकला उसके पहले तेरी रोजी खुदा ने भेज दी, क्योंकि डिलीवरी से पहले मां की छातियों में दूध उतर आता है, बच्चा पैदा होने से पहले दूध खुदा भेज देता है। वो परवरदिगार इतना अच्छा है कि उसकी बातें कभी पूरी हो ही नहीं सकती। उसके ऊपर यकीन, उसके ऊपर भरोसा रखना चाहिए, ये मजहब का पहला उसूल है। और फिर वो क्या कहता है उस पर हम अमल करें। नबियों और इमामों की मारिफत से हमें जो कुछ भी हिदायत मिलती हैं उनके ऊपर अमल करने से हमारी जिंदगी पुरसुकून हो जाती है। तो गुस्सा न करो। एक जमाना था मैं गुस्सा करता था, आज बूढ़ा हो गया हूं तो कहता हूं गुस्सा नहीं करो। इस मजबूरी से नहीं कहता, मैं इसलिए कह रहा हूं कि जो कुछ मैंने 80 बरस की उम्र में सीखा है वल्ला बिल्ला बहुत काम की चीजें हैं जो मैं आपको कह रहा हूं। غصہ انسان کی ریڈ سیلز کو برباد کر دیتا ہے. ہمارے بدن کے اندر جو لہو ہے اس کے اندر جو ریڈ کارپلز ہیں وہ غصہ کرنے سے جل جاتے ہیں. وہ آدمی اینیمک رہتا ہے جو ہمیشہ غصہ کرتا ہے. غصے کا مطلب دو قسم کی ہے غصہ. ایک تو یہ غصہ ہے کہ انسان اپنے دل کے اندر اندر ہی جلتا رہے غصے کے اندر, اور غصے کی آگ اس کے لہو کے جو ریڈ سیلز ہیں اس کو جلا رہی ہے. اس کے چہرے سے بھی اداسی اور بھیانکتا نظر آتی ہے. مگر دوسرا غصہ یہ ہے کہ آدمی غصے میں آ گیا اور اس کو کنٹرول نہیں کر سکتا تو توڑ پھوڑ کرتا ہے, چیزیں پھینکتا ہے یا مار دھاڑ کرتا ہے. یہ دونوں چیزیں بہیمانہ ہیں. بہیمانہ کہتے ہیں حیوانیت والی, مطلب ہم کو کہتے ہیں سکون والے بنو, غصہ نہ کرو. مذہب ہم کو کہتا ہے غصہ جس نے دلایا ہے اس کو تیرے غصے سے کم نقصان ہوگا, تیرے کو زیادہ ہوگا. یعنی غصہ کرنے والے کو سب سے پہلے خود کا یہ نقصان ہے کہ اس کا خون جل رہا ہے, اور خون جلنے سے دماغ اور بھی کمزور ہو جاتا ہے اور برداشت کی طاقت نہیں رہتی, پیشنس صبر نہیں رہتا, اس آدمی کی ہیلتھ بھی اچھی نہیں رہتی. بہت سی بیماریاں ہیں جو غصے والے آدمی کو لگتی ہیں. اس میں ایک بیماری ہے ہارٹ ڈیزیز. دل کی بیماری بہت سی وجہ ہیں مگر ان میں ایک وجہ غصہ ہے. غصے سے ہارٹ کو نقصان پہنچتا ہے اور مذہب منع کرتا ہے. مذہب ہم کو صحت مند دیکھنا چاہتا ہے. غصے سے دوسرا نقصان یہ ہوتا ہے کہ دماغ کے بہت سے سیلز مر جاتے ہیں. بدن کے اندر کہیں بھی چمڑا یا گوشت ٹوٹ پھوٹ جاوے تو ریپیئر ہو جاتا ہے, نیا پیدا ہوتا ہے. لیکن جو برین کے سیلز ہیں ایک دفعہ مر گئے وہ دوبارہ زندہ نہیں ہوتے. تو جس آدمی کی عادت بن گئی غصہ کرنے کی اس کا دماغ 10-15 سال میں کمزور ہو جاتا ہے, یادداشت گھٹ جاتی ہے, الزائمر کی بیماری یعنی کہ فراموش کرنے کی آج کل بہت پیدا ہو رہی ہے. اس کی بھی ایک وجہ غصہ ہے. کیونکہ غصہ نہ صرف ہمارا خون جلاتا ہے, ہارٹ کا نقصان دیتا ہے, کمزور کر دیتا ہے, اور کبھی کبھی آدمی کو ایسی حالت بن جاتی ہے کچھ برسوں کے بعد کہ اگر وہ بہت بڑے غصے یا کسی اچانک خراب نیوز سن کے اس کا ہارٹ بیٹھ جاتا ہے. اللہ نے اپنے نبیوں کی معرفت سے مذہب کے اندر جو چیزیں ہمیں عادتیں سکھائی ہیں ان عادتوں پہ عمل کرنے سے نہ صرف ہماری تندرستی اچھی رہتی ہے بلکہ دماغی حالت بھی اچھی رہتی ہے, اور سوسائٹی کے اندر معاشرے کے اندر بھی ہم لوگ اچھی حالت میں رہتے ہیں. مذہب پہ عمل کرنے سے بہت سے فائدے ہیں اور انسان بدیوں برائیوں سے بچتا ہے. مذہب کی ہمیں بہت ضرورت ہے. اپنے بچوں کو, میں ان جوانوں کو کہہ رہا ہوں کہ جنہوں نے تھوڑے برس ہوئے شادیاں کی ہیں, 2-3 بچے ہیں اور بچے چھوٹے ہیں, میں اپنی زندگی کے نوٹ میں سے ایک نوٹ بتاتا ہوں کہ یہ میری عادت رہی. میرے 4 بچے ہیں, 3 لڑکے اور آخر میں ایک لڑکی. یا تو لنچ پہ یا رات کو ڈنر پہ جماعت کھانے کے بعد ہم سب ساتھ مل کے بیٹھ کے کھاتے تھے. ہر روز ایک کھانا ضرور ماں باپ اور بچے ہم 6 آدمی ساتھ بیٹھ کے کھاتے تھے. عموماً رات کو بیٹھتے تھے, دن کو بچے اسکول ہوئے میں بھی کہیں کام کاج میں ہوں. پھر یہ رات کا ڈنر 2-2.5 گھنٹے چلے, کیونکہ میں ان بچوں کو اپنا باپ, اپنا دادا, میری فیملی, میرا فیملی ٹری, میں ان کو اپنی ہسٹری سناؤں. उनको मालूम होना चाहिए कि उसके बाप दादा कौन थे। मेरे बच्चों को मालूम होना चाहिए कि मेरे बाप दादा उनके बाप दादा जन्म अबजन्म ने इमाम के घर की कुछ खिदमतें की या क्या कुछ किया, तो उनको ये चीज इंसेंटिव भी होती है और ये भी रहता है कि मैं इस फैमिली में से आया हूं। फिर उनके क्वेश्चंस आवे, उन क्वेश्चंस के जवाब दूं, फिर वो यारों दोस्तों से मिले, उनके क्वेश्चन लेके आवे, मैं मौला के कदमों में सर रख के कहता हूं मैं शुक्रगुजार हूं मेरे बच्चे मालदार नहीं है लेकिन हर हालत में सुखी है। शुक्र है कि शराब नहीं पीता, सिगरेट नहीं पीता, ड्रग्स में नहीं है और भी किसी बदी बुराइयों में नहीं, और मैं हमार रोज अपने लिए तो बाद में लेकिन अपने मरे हुए बाप दादाओं के लिए दुआ करता हूं, मरे हुए बाप दादा कि उन्होंने जो कुछ भी मुझको विरसा में दिया मैं उसके लिए शुक्रगुजार हूं, और वो जहां भी हैं खुदा उनके ऊपर अपनी रहमत उतारे, और मैं अपनी औलाद के लिए दुआ मांगता रहता हूं कि हर हालत में उनका ईमान सलामत रहे, रोजी रिजक उनको मिलती रहे। मालदार बने कि ना बने वो और बात है, मालदारी के अंदर मेरे बहुत से दोस्त हैं कि जो बड़े मालदार हैं, इस्माइलियों में भी हैं, नॉन इस्माइलीज में भी हैं, 10-20 मिलियन की बात नहीं, 50-50, 100-100 मिलियन के लोग हैं जिन जो मेरे दोस्त हैं। उन लोगों की दोस्ती में मुझे बहुत कुछ सीखना मिला। पहली बात मुझको यह मिली कि उनको सुकून नहीं, सुकून नहीं, रात को नींद नहीं आती। नींद के 4 लेवल्स हैं। ये जो छोटे बच्चे हैं जब वो नींद में चले जाते हैं तो वो 4th लेवल में जाते हैं। 4th लेवल में उनको ऊंचा करो, नीचा करो, सीधा करो, बत्ती जलाओ, कुछ भी करो, वो सोए होते हैं। ये 4th लेवल है। तीसरी लेवल है कि जब बच्चा लगभग 10-12 साल का होता है, थोड़ा सोता है मगर इतना डीप नहीं सोता जितना वो शिरखारगी के इन्फेंट हालत के अंदर सोता था, फिर भी अच्छी चीज है वो। कम से कम हर आदमी को 3rd लेवल तक तो जरूर सोना चाहिए, वगरना उसकी हेल्थ 15-20 बरस के बाद बिगड़ जाएगी, दिमाग कमजोर हो जाएगा और भी बहुत सी बीमारियां हो सकती हैं। नींद पूरी न होने की वजह से आंखों की विजन भी घट जाती है, नींद पूरी न होने की वजह से अस्थमा भी हो सकता है, दम की बीमारी भी हो सकती है, नींद पूरी न होने की वजह से कॉन्सेंट्रेशन नहीं होती, नींद पूरी न होने की वजह से याददाश्त और मेमोरी खराब हो जाती है। हर आदमी को कम से कम 2 घंटे 3rd लेवल में जाना चाहिए, लेकिन हम आम लोग जो हैं, वो लोग के जो कहते हैं हमें नींद की शिकायत है, नींद नहीं आती, वो पहली लेवल में है। यूं सोते हैं लेकिन जरा भी कुछ शोर हो उठ के बैठ जाते हैं, वो आधे सोते हैं आधे जागते हैं। उनको 9 घंटे तक भी बिस्तर में रहना पड़े तो भी कहते हैं उठने का दिल नहीं होता, 10 घंटे वो बिस्तर में होते हैं फिर भी उठने का मन नहीं होता, ये पहली लेवल है। और मगर दूसरी लेवल, आम लोग दूसरी लेवल में सो जाते हैं, 7-8 घंटे सोते हैं, कामकाज की वजह से उठ बैठते हैं लेकिन मन भरता नहीं, और अगर उनको मौका मिल जावे तो वो 24 घंटे सोए रहने। आम लोग 2nd लेवल में होते हैं। लेकिन आप अगर मजहब परस्ती में आ जाओ, अगर आप खुदा के ऊपर भरोसा करो, अगर आप खुदा को याद किया करो, अगर आपके दिल में किसी के लिए हसद नहीं, अगर आपके दिल के अंदर किसी से बदला लेने की ख्वाहिश नहीं, अगर आपके दिल के अंदर किसी को नुकसान पहुंचाने का कोई ख्याल नहीं, या किसी ने आपको नुकसान पहुंचाया है तो मन में जल रहे हैं, अगर ये नहीं है तो आप आराम से आधे घंटे के अंदर यानी नींद में सोने जाओ तो आधे घंटे में आप سیکنڈ اور پھر تھرڈ لیول میں چلے جاؤ گے. تھرڈ لیول اگر 2 سے 3 گھنٹے بھی مل جائے تو آپ کو 6 گھنٹے کی نیند کا فائدہ ملے. تو میرے یہ جو مالدار دوست ہیں یہ مشکل سے سیکنڈ لیول میں بھی نہیں پہنچتے, پھر گولیاں کھاتے ہیں نیند آ جاوے. ابھی گولیاں جو ہیں وہ نیند نہیں لاتی, بے ہوشی کر دیتی ہے, غنودگی آ جاتی ہے, نیند نہیں آتی ہے. نیند ایک مینٹل ایٹیچیوڈ ہے کہ جو سیکھنے سے ملتا ہے. اور یہ ہے کہ جب آپ بستر پہ سر رکھو سرہانے کے اوپر تو آپ کا دل بالکل خالی ہو رہے, آپ کو کوئی فکر غم کوئی خوف نہیں ہونا چاہیے. مولا کو یاد کرتے کرتے آپ نیند میں چلے جاؤ اور 2 منٹ کے اندر آپ کو سو جانا چاہیے. اگر بستر پہ سر رکھا ہے اور 5 منٹ تک آپ نہیں سوئے تو سمجھ لو کچھ خرابی ہے, اور جس کی نیند اچھی نہیں اس کی صحت اچھی نہیں. کیونکہ نیند نہ صرف دماغ کے اوپر اثر کرتی بلکہ ساری باڈی کے اوپر اثر کرتی. جو سیل سارا دن کام کرتے کرتے تھک گئے ہیں یا مر گئے ہیں وہ ان کو ریپیئر بھی کرتی ہے, ریپلیس بھی کرتی ہے. یہ نیند ہے کہ جو بچوں کو گرو کرتی ہے, یہ نیند ہے کہ جو اچھی صحت دیتی ہے. نیند اچھی آوے تو ہاضمہ بھی اچھا رہتا ہے, ڈائجیشن اچھی رہتی ہے. نیند اگر اچھی آوے دل خوش رہتا ہے, آدمی چڑیا چڑیا چڑاپن نہیں ہوتا, اریٹیٹڈ نہیں ہوتا. تو مالدار لوگوں کو سب سے بڑی سزا یہ ہے کہ ان کو سکون نہیں. اور مذہب یہ کہتا ہے کہ پیسے کی محبت مت کرو, اللہ کے ساتھ کسی کو شریک مت کرو. ہم نے محبت شروع کی پیسے سے, اللہ بھول گیا, بھلایا گیا. جماعت خانہ چھوڑ دیتے ہیں پیسے کی وجہ سے, دعا چھوڑ دیتے ہیں پیسے کی وجہ سے, اور بھی ایسی بڑی اچھی چیزیں چھوڑ دیتے ہیں پیسے کی وجہ سے. مالدار اگر اس کو بنانا ہے تو ایک دن میں بنا سکتا ہے, لیکن ہم کو خدا سے یہ مانگنا چاہیے, اے پروردگار عزت کی آرام کی روزی دے. 2 روٹیاں کھاؤ مگر سکھ کی کھاؤ. زیادہ اکٹھا کرنے کے لیے ہم جو محنت اور خیال کرتے ہیں, انرجی ویسٹ کرتے ہیں, وہی انرجی اگر ہم اچھے طریقے سے یوز کریں تو ہمیں دنیا میں بہت سے فائدے ہوئے ہیں. گئے برس حضرت امام مپوٹو گئے, اور مپوٹو کے جو فرمان ہے حضرت نے فرمایا, اگر تم نے پیسہ کمانے کو پیسہ کمانے کی وجہ سے ہی کیا ہے, یعنی پیسہ ہی کماتے رہو اور جمع کرتے رہو, تو ماں باپ فرمایا یہ اسلام کے ایتھکس کے خلاف ہے. پیسہ بنایا ہے, دوسروں کی مدد کرو, اچھے رستے پہ خرچ کرو. ایسا کرنے والے آدمی کا دل بڑا ہوتا ہے, روزی رزق میں برکت ملتی ہے, اس آدمی کو نیند بھی اچھی آ جاتی ہے کیونکہ اس کو پیسے کی محبت نہیں رہتی. مگر جو آدمی پیسے سے محبت کرتا ہے وہ شرک کرتا ہے, یعنی اس نے خدا تعالی کی عبادت بھی کی ہے بلکہ چھوڑ دیے اور پیسے کی عبادت کرنے لگ گیا ہے. پیسے کی عبادت کی وجہ سے اس نے خدا کی عبادت چھوڑ دی ہے, یہ نہیں ہونا چاہیے. مذہب ہم کو یہ سکھاتا ہے کہ دنیا میں 100 برس رہو گے, جتنا بھی رہنا ہے تو جب ہی جاؤ تو خوش ہو کے جاؤ, کیونکہ انسان ادھر ہمیشہ رہنے والا نہیں ہے. اپنی کمائی میں سے سب سے پہلے یہ ہے کہ اللہ رسول کا حق نکالا جائے, جس کو ہم دسوند کہتے ہیں. اللہ کا نور امام ہے, نبی کا نور پیر ہے. ہم یہ شاہ پیر کا مال نکالتے ہیں, 8 میں سے 1 ڈالر ہم دسوند دیتے ہیں, مگر پہلے گورنمنٹ کا حق دے دو جس کو ہم انکم ٹیکس کہتے ہیں, باقی جو صاف بچتا ہے اس میں سے 10 دی جائے. اور اپنی اولاد کو یہ بات سکھاؤ, اس کو جو پاکٹ خرچ ملے اس کو کہو کہ یہ پاکٹ خرچ تیرے کو میں 20 ڈالر دیتا ہوں, تو اس کے اندر سے 2.5 ڈالر جا کے مکھی مکھیانی کے ہاتھ پہ رکھ کے آنا. ابا کائے کو تو اس کو سمجھاؤ کہ اس وقت تم اگر 10 نہ دے رہے تو تیرے اوپر گناہ نہیں ہے, کیونکہ میں کما کے دیتا ہوں تم کھاتے ہو. لیکن تم کو یہ اچھی عادت پڑ جائے اس لیے تمہیں بولتا ہوں تو تمہیں اس میں برکت ہوگی. تو بچوں کو ہم یہ سکھاتے ہیں کہ ہم نے انکم ٹیکس دے دی, ہم نے 200 دے دی, اب جو پیسے بچے ہیں اس پیسے کے اندر برکت ہے, اس پیسے کے اندر حلال پن ہے, یہ حلال گوشت ہے, اس کے کھانے سے دل اچھا رہتا ہے, اس کے گھر میں خرچ کرنے سے 10 کے بعد خدا تعالیٰ کی برکت ملتی ہے. نئے نئے طریقے سوچتے ہیں. لیکن علاوہ ازیں قرآن شریف پڑھنے سے اور ہمارے گنان پڑھنے سے ہمیں یہ بات کا پتہ لگتا ہے کہ 12.5% 10% عشر کے, 2.5% زکات کے, 12.5 جس کو ہم 10 کہتے ہیں, باقی جو 7.5 ہیں وہ 7.5 ہم کو خدا تعالیٰ نے خرچ کرنے کے لیے کہا ہے. اس کو ہم کہتے ہیں خمس. خمس کا مطلب ہے 20%, 1/5 آف یور انکم. تو یہ 7.5% یا نبی ہم کس طرح خرچیں؟ تو نبی نے فرمایا سب سے پہلے تیری فیملی حقدار ہے, یعنی فیملی میں کیا ہے, بوڑھے ماں باپ ہیں, غریب بھائی بہن ہیں, رشتے دار ہیں, ان کو بھی 5-25 کی مدد کیا کرو. اپنی کمائی میں سے 10 دے دینے کے بعد 7.5% خیرات کی مد میں جانے چاہیے, اور یہ خیرات مدد کے طور پہ ہوئے, واپس لینے کے خیال سے نہیں. ماں باپ کے اوپر پیسہ خرچ کرنا خدا تعالیٰ کے نبی نے کہا ہے کہ وہ زکات کے برابر ہے. ہم وہ زکات میں سے کاٹ نہیں سکتے مگر اس کا درجہ اتنا ہے. ہمارے غریب بھائی بہن ہیں ان کو 5-25 کی مدد کرو. اگر وہ سب مالدار ہیں تو یہ پیسے ادھر دو پاس پڑوسی کے اندر. ارے خدا کا نبی کہتا ہے تم کھا پی کے سو گئے اور تمہارا پڑوسی رات کو بھوکا سویا ہے تو فرشتے ساری رات تمہارے پہ لعنت کرتے ہیں. استغفر اللہ, پڑوسی کا اتنا حق کر دیا؟ نبی کہتے ہیں کہ مجھے پڑوسی کے لیے اتنی تلقین کی خدا نے کہ مجھے ایسا ہوا کہ شاید کسی دن خدا کہے گا پڑوسی کو اپنے وارثے میں بھی حقدار بناؤ. مطلب کہ تم اپنے پڑوسی کا بھی خیال کرو. اگر پڑوسی ٹھیک ہے تو تھوڑا کسی اور جگہ دور چلے جاؤ. غریب ہیں, یتیم ہیں, اندھے ہیں, لولے لنگڑے ہیں. اپنی جماعت کے اندر بھی ایسے بہت سے لوگ ہیں. یہ تو آج کل بہت اچھا ہوا کہ حاضر امام نے آغا خان سروسز کی جو یہ چیزیں شاخیں کھول دی ہیں, کبھی ہم 5-25 ہر مہینے اس مد میں دیتے رہے. یہ تھرڈ ورلڈ کنٹری میں اس میں سے کھانا ملتا ہے, کپڑے ملتے ہیں, دوائیاں ملتی ہیں, ایجوکیشن ملتی ہے, تو یہ پیسے ہمارے خیرات میں جاتے ہیں. اور ہر آدمی کو کچھ نہ کچھ خیرات کرنی چاہیے. بہت برس کی بات ہے, ایک میرا دوست, میں دار السلام میں رہتا تھا تب, کنجوس تھا مگر کبھی بھی وہ اوپر نہیں آیا. اس چھوٹی سی دکان تھی اس کی. ایک دن اس نے مجھے گھر بلایا کھانے کے لیے, باتیں کے لیے. میں اس کے گھر گیا. مجھے بولتا ہے مشنری صاحب بہت برس ہوئے ہیں, کئی لوگ آگے بڑھ گئے, میں ادھر کا ادھر رہا, جتنا کماتا ہوں اتنا خرچ ہو جاتا ہے, بچتا کچھ نہیں, کبھی کبھی تنگی ہو جاتی. تو میرے جب اس کی عادت کا پتا تھا, میں نے کہا میں تمہیں ایک چھوٹی سی پل دوں, ذرا کڑوی ہے, کھا سکو گے؟ تو کہتا ہے ہاں کھا لوں گا. میں بولا یہ ہے کہ ہر ویک کسی بھی دوست کو اپنے گھر لے آؤ, کھانا کھلاؤ. ہنس پڑا. ابھی ابھی یہ 6 پہلے میں گیا تو مسالہ والا سوسائٹی کے اندر واعظ کرتے کرتے میں نے یہ ٹاپک نکالا. میں نے بولا کوئی نہ, میں نے تو مکھی کامڑیا کو لے جاؤ اپنے گھر پہ. تو ساری جماعت ہنس پڑی. مکھی کامڑیا ہنسنے لگے, کہنے لگے آپ نے اچھا کیا, ہم کو گھر پکڑنے کی ضرورت نہیں پڑے. میں نے اس کو کہا کہ ہر بھی ایک آدمی کو اپنے گھر لے آؤ, کھانا کھلاؤ, باتیں کرو. بولا اس سے کیا ہوگا؟ میں بولا اس سے یہ ہوگا کہ وہ تمہارے گھر آئے گا, اس کی روزی جو خدا نے اس کو دی ہے وہ تمہارے گھر پہ مولا بھیج دے گا, وہ اپنی روزی کھانے ادھر آئے گا. چلو یوں ہی تو بات نکل گئی. برس دو برس نکل گئے, میں مسافریوں میں چلا جاؤں, آتا جاؤں, एकाएक दो बरस के बाद मिले। अरे मैं बोला भाई कैसे हो? कहते बहुत अच्छा मिशनरी साहब, ताज्जुब की बात है, आपने याद तो है, आपको आपने मुझे ये कहा था। मैं बोला हाँ। कहते हमारे घर में बरकत होती है। नबी भी कहते हैं कि दूसरों को खिलाओ, पैसे की भी मदद करो, दूसरों को भी खिलाओ, और खिलाओ तो तीन चार दफा तो आपने खिलाया और उसने आपको नहीं बुलाया तो आप बिगड़ गए। अरे यार, उसको तीन चार दफा खिलाया, उसने एक भी दफा मुझे बोला नहीं है, ये उम्मीद नहीं रखना। नहीं खिलाया तो ना से, तुम अपना काम करते रहो। मूसा अलैहिस्सलाम गुस्से वाले थे। अब वो जो मैंने कहा ना गुस्से की बातें, वो इस नबी को लाजिम नहीं होती, क्योंकि ये गुस्से में क्या, ये कोई तोड़फोड़ नहीं करते थे, नबी थे, मगर क्या ना जोशीले थे। आम इंसानों जैसा गुस्सा नहीं करते थे, लेकिन जोशीले बहुत थे। एक दफा गए एक टूर पे, अल्लाह को कहा, या अल्लाह मेरा एक सवाल है। क्या है मुझे? ये फिरौन खुदाई का दावा करता है, इतने वर्षों से क्या उसने तूफान मचा रखा है? तू कादरे मुतलिक है, तू इसको मिटा दे। अल्लाह कहते मूसा में, अच्छा मैं इसको मिटा दूंगा। मूसा ने पूछा, यार खुदा यार कितना टाइम लगेगा? खुदा ने कहा एक बरस। बस जगह दो बरस लिखे हुए हैं, एक बरस या दो बरस। वक्त निकल गया, फिरौन की तो चढ़ती होती रही। मूसा गया खुदा के पास, या खुदा यार तेरा वादा, तू कादर मुतलिक और उसका कुछ नहीं हुआ। अल्लाह कहता है मूसा 2000 आदमी को रोज खाना खिलाता है, फिरौन का एक किचन चलता है कि उसमें 2000 आदमी रोज इधर आके खाना खाते हैं। ये मूसा, इन 2000 आदमियों के अंदर मेरे कुछ ऐसे बंदे भी हैं कि जब वो दुआ करते हैं तो मुझे कबूल करना पड़ता है, क्योंकि वो इतने अच्छे बंदे हैं। तो खाने के बाद वो कहते हैं कि खुदाया तू फिरौन को बरकत दे, इसको और भी मजबूत कर, इसको ऊंचा उठा। अब मैं क्या करूं? मेरे वो प्यारे बंदे कि जो उसका खाना खाते हैं वो इसके लिए दुआ मांगते हैं, तो या खुदाया फिर ये बर्बाद नहीं होगा? कहां तू ऐसा कर, इसका किचन बंद कर दे। मूसा नबी वापस आए, बहुत कोशिश की, लेकिन आखिर 6-12 महीने में कुछ ऐसी गड़बड़ पैदा कर दी कि किचन बंद हो गया, लोगों का खाना बंद हो गया, और थोड़े ही अरसे के अंदर फिर मारा गया, बर्बाद हो गया, मिट गया। कहने का मकसद ये था कि जिस आदमी के घर में मेहमान आते हैं उस आदमी का रिजक कभी खराब नहीं होता। मौला मुर्तुजानी अपने घर के बाहर ऐसा करके बैठे, यानी कोई अफसोस में या कोई गम में बैठे। 5-7 मकान छोड़ के एक यहूदी पड़ोसी था, इधर से निकला तो सलाम किया, कहते हैं याली क्या बात है आज इस तरह बैठे हो? मुर्तुजानी कहते हैं क्या कहूँ, 3 दिन से मेरे घर में कोई मेहमान नहीं आया। मुर्तुजानी के घर में हर रोज मेहमान होता था। मुर्तुजानी आज अफसोस करके बैठे हैं कि 3 दिन हुए मेरे घर में कोई मेहमान नहीं आया। एक दूसरे को खिलाने से बरकत मिलती है, बलाएं दूर होती है, दिल बड़ा होता है, कंजूसाई निकल जाती है। तो मैं आपसे ये अर्ज कर रहा था कि जो मजहब है वो हमें सच्चा इंसान बनाता है, इंसानियत सिखाता है। मजहब हमें सुख देता है, मजहब हमें सुकून देता है, मजहब हमें बरकत देता है, मजहब के जरिए से सोसाइटी के अंदर भी आराम होता है। मियां बीवी के झगड़े में क्या बात है? यही ना कि दोनों के दिल में से या एक के दिल में से मजहब घट गया, सब्र घट गया, टॉलरेंस घट गई, एक ने कुछ कहा दूसरे ने उससे ज्यादा कहा, औरत की जबान चलती है, मर्द का हाथ चलने लगा। अगर मजहब यह है कि औरत तुम्हारी तुम्हारा हिस्सेदार है, औरत मर्द खुदा के सामने यकसा है, सोसाइटी के हिसाब से, मैनेजमेंट के हिसाब से, एडमिनिस्ट्रेशन की नजर में ठीक है मर्द अपर हैंड रखता है। अमूमन पुराने जमाने के अंदर पैसे वगैरह और बिजनेस का खर्च का कंट्रोल मर्द ही के पास रहता था। आज तो औरतें गवर्नर बन गई और मर्द मिनिस्टर हो गए, मगर फिर भी घर में औरत का चले या मर्द का चले, मैं उस क्वेश्चन के ऊपर नहीं हूं। कहने का मकसद यह है कि मजहब हमें आपस में मोहब्बत सिखाता है। जब निकाह होता है ना, तो निकाह में क्या है, दो जने होती है, दो जन, एक औरत का वकील है, एक मर्द का वकील है। ये पूछता है उसको, मेरा जो मुवक्कल है वो तेरी मुवक्कला से शादी करना चाहता है, कबूल है? तो वो कहता है हाँ, मेरी मुवक्कला तेरे मुवक्कल से शादी करने के लिए तैयार है। ये डायलॉग चलता है अरबी में। फिर उसकी मोहर की रकम तय करते हैं। जब ये दोनों कबूल कर लेते हैं तो फिर बाद में दुआ मांगते हैं। निकाह में और कुछ नहीं है, ये दोनों का डायलॉग है। तय करते हैं कि ठीक है, कबूल है, कबूल है, इतना मोहर है, इतना मोहर है, फिर बाद में दुआ मांगते हैं। अल्लाहुमा यानी ऐ हमारे खुदा, कि ये मियां बीवी में आपस में ऐसी मोहब्बत डाल कि जैसी मोहब्बत आदम और हव्वा में थी। अल्लाहुमा अल्लफ्त बैना कमा हुमा अल्लफ बैना हजरत आदम व हव्वा, जैसी के आदम और हव्वा में मोहब्बत थी ऐसी मोहब्बत इनमें डाल, जैसी इब्राहिम और सारा की मोहब्बत थी ऐसी मोहब्बत डाल, कि जैसी यूसुफ और जुलेखा की मोहब्बत थी आपस में ऐसी मोहब्बत डाल, मोहम्मद मुस्तफा की खदीजा से जैसी मोहब्बत थी ऐसी मोहब्बत डाल। मतलब यह है कि निकाह का मकसद यह है कि दुआ मांगी जाए कि इन दोनों के दरमियान मोहब्बत रहे। ये मजहब है ना, और निकाह के वक्त हमने इस मजहबी तरीके से कबूल किया है दोनों ने, ये मेरा मर्द है, ये मेरी औरत है, इनकी जो मोहब्बत है ये मजहबी फरीजा है। जहां मोहब्बत होगी वहां झगड़े नहीं होंगे। मजहब में खुद गर्जी नहीं है, ग्रीड नहीं है, सेल्फिशपना नहीं है। तो ऐसे घर के अंदर सुख शांति है, आराम है, सुकून है, बरकतें हैं। जिंदगी के हर पहलू को ले लो, अगर हमने किसी की नौकरी की है तो मजहब हमको यह कहता है कि अपने सेठ की बिल्कुल ईमानदारी से नौकरी करो, क्योंकि खुदा ताला ने उसकी मारिफत से तुम्हारा रिज़्क तय किया है। तो हर हालत के अंदर सेठ के वफादार रहो और ऑनेस्टी से काम करो, ये मजहब है। और जो आदमी इस तरीके से काम करेगा और सेठ को पता लग जाए कि इस जैसा और ईमानदार मुश्किल मिलेगा, तो इज्जत भी बढ़ेगी, पैसे भी बढ़ेंगे। अगर हम रोजगार कर रहे हैं तो उस रोजगार के अंदर भी अच्छी चीज दी जाए, खराब चीज ना दी जाए, अच्छी का दगा फरेब करके पैसे कमाने की जरूरत नहीं है। हाँ, जल्दी से मालदार शायद न भी बन सके, खुदा चाहे तो एक रात में मालदार बना देवे, लेकिन जो आदमी ईमानदारी से बिजनेस करेगा, उसमें फरेब नहीं करेगा, दगाबाजी नहीं करेगा, तो खुदा उसकी रोजी रिजल्ट में भी बरकत देगा, और जितने भी उसको पैसे देगा उससे उसकी जिंदगी पुरसुकून जाएगी। मजहब हर हालत में इंसान का भला चाहता है और इंसान को मजहब से सुकून और सुख मिलता है, मगर दुनिया की मोहब्बत की वजह से जब मजहब भुलाया जाता है तो फिर हमको दुनिया की बदियां, बुराइयां, बेईमानी, दगा फरेब, झूठ सब आ जाता है और इंसान दुखी हो जाता है। मेरी दुआएं हैं कि मौला आपको दिनों दुनिया के अंदर सलामती देवे, सुकून देवे, खुशियां देवे, बरकतें देवे, नेक तौफीक देवे, मजहब परस्त बनाए, मजहब में मुस्तकीम बनाए। मौला आपकी फैमिली को भी दिनों दुनिया की नियामतें देवे, सुख देवे, और आपका ईमान हमेशा बढ़ता रहे, सुखी आबाद बनाए।